नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र दुईवटा छाप्ने आयोगको निर्णय। दुईवटा मतपत्रबाट चुनाव गराउन अरू आवश्यक तयारी पनि शुरू।
डेंगू संक्रमणको खतरा अझै कायम रहेको डाक्टरहरूको भनाई। परीक्षण गर्ने किटको अभाव, उपचारमा समस्या।
सरकारले वैदेशिक रोजगारीमा जाने 10,000 युवालाई निशुल्क सिपमूलक तालिम दिने। तालिम लिएकाले विदेश गएपछि बढ़ी तलब पाउने।
कंगोको कासाई प्रान्तमा भोकमरीको जोखिम, 30 लाख मानिस भोकमरीमा पर्ने खतरा रहेको राष्ट्र भनाई।
र 19 वर्ष मुनिको एसिया कप फुटबलको छनौट खेल्न नेपाली टोली किर्गिस्तान प्रस्थान।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982।
मोबाइल 98-550-63-794 98-550-50-860।
नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय बेलझुण्डी दाङको जरुरी सूचना। यस अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष 2074-75 लागि लिइने आयुर्वेद स्नातक बीएएमएस 5 वर्ष 6 महिने तहको प्रवेश परीक्षाको आवेदन फारम मिति 2074 असोज 22 गतेदेखि 2074 कार्तिक 24 गते बेलुका 4 बजेसम्म भरि बुझाइसक्नुपर्ने भएकाले सम्बन्धित विद्यार्थीहरूलाई जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रवेश परीक्षा 2074 मङ्सिर 2 गते शनिबार बिहान 8 बजेदेखि 10 बजेसम्म। थप जानकारीका लागि आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय बेलझुण्डी दाङ, फोन नम्बर 082-4000-029, केन्द्रीय आयुर्वेद विद्यापीठ बिजौरी दाङ, फोन नम्बर 082-4111-078, योग तथा प्राकृतिक चिकित्सा कार्यक्रम वाल्मीकि क्याम्पस प्रदर्शनी मार्ग काठमाडौँ, मोबाइल नम्बर 98-41-75-31-65 सम्पर्क गर्नुहोला वा यही कार्तिक 9 गतेको कान्तिपुर राष्ट्रिय दैनिक र कार्तिक 11 गतेको अन्नपूर्ण पोस्ट समेत हेर्न सकिनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले मंगसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र छुट्टा छुट्टै छाप्ने निर्णय गरेको छ। निर्वाचन आयोगले एउटै पानामा दुईवटा मतपत्र छाप्ने तयारी गरे पनि सर्वोच्च अदालतले छुट्टा छुट्टै दुईवटा पानामा छाप्ने आशयको आदेश दिएको थियो। त्यो आदेशपछि आयोगको आज बसेको बैठकले छुट्टा छुट्टै दुईवटा मतपत्र छाप्ने निर्णय गरेको हो। थप जानकारीसहित साथी प्रकाश ढकाल।
आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्रको विवाद अन्त्य भएको छ। निर्वाचन आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधि सभा र तल्लो भागमा प्रदेशसभाको मतपत्र छाप्ने तयारी गरे पनि सर्वोच्चको आदेशका कारण अब छुट्टा छुट्टै पानामा मतपत्र छाप्ने निर्णय भएको हो। सर्वोच्चले कार्तिक 1 गते प्रत्यक्ष तर्फको मतपत्र छुट्टा छुट्टै छाप्ने विषयमा निर्वाचन आयोगले गम्भीरतापूर्वक लिने नै छ भने पनि बुधबार फेरि छुट्टै मतपत्र छाप्न बाध्य पार्ने गरी प्रगति विवरण मागेपछि आयोगले छुट्टा छुट्टै पानामा मतपत्र छाप्ने निर्णय गरेको हो। भोलिसम्म सर्वोच्चलाई जवाब पठाइसक्नुपर्ने भएकाले आयोगले आज छुट्टै मतपत्र छाप्ने निर्णय गर्दै प्रगति विवरणका रूपमा प्रस्तुत गर्न लागेको छ। निर्णयबारे आयोगले औपचारिक रूपमा भने कुनै कुरा उल्लेख गरेको छैन। अदालतले जवाब मागेकाले त्यहाँ पठाएर मात्र औपचारिक रूपमा भोलि दिउँसो निर्णय सार्वजनिक गर्ने तयारी गरिएको छ। सर्वोच्चको आदेशपछि केही दिनदेखि आयोगले यो विषयमा औपचारिक तथा अनौपचारिक छलफल गर्दै आएको थियो। आज महान्यायाधिवक्ता वसन्तराम भण्डारी लगायतसँग थप परामर्श गरेपछि आयोग छुट्टा छुट्टै मतपत्र छाप्ने निष्कर्षमा पुगेको हो। समानुपातिक तर्फको मतपत्र भने छापिसकिएकाले प्रदेश र संघका लागि एउटै पानामा हुने यसअघि नै निर्णय भइसकेको छ। फरक फरक मतपत्र छाप्ने निर्णयसँगै अब निर्वाचन आयोगलाई कर्मचारी तथा निर्वाचनको सामग्री व्यवस्थापन गर्ने चुनौती थपिएको छ। निर्वाचनका लागि चाहिने 67 किसिमका सामग्री थप गर्नुपर्ने भएको छ। थप व्यवस्थापन गर्नुपर्ने भए पनि मंगसिर 10 र 21 गतेका लागि तोकिएको चुनावी कार्यक्रम भने कुनै परिवर्तन नहुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो।
निर्वाचन कार्यतालिका बमोजिम नै काम अगाडि बढ्दछ। निर्वाचन आयोग तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नको लागि व्यवस्थापकीय र प्राविधिक कारण देखाएर पन्छिने अवस्थामा हुँदैन। हामी तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नको लागि तत्पर छौ, सक्षम छौ र हामी त्यो सम्पन्न गर्छौ।
छुट्टा छुट्टै मतपत्र छाप्ने आयोगको निर्णयसँगै चुनावको विषयमा देखिएको आशंका त हटेको छ, तर थप व्यवस्थापकीय काम गरेर तोकिएको मितिमा चुनाव गराउन सरकार पनि उत्तिकै जिम्मेवार बन्नु आवश्यक छ।
निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरीत हुने भन्दै पूर्व सांसदहरूलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका योजना सञ्चालनमा तत्कालका लागि रोक लगाएको छ। आयोगको आज बसेको बैठकले सांसदको हैसियतमा पाउने सुविधाबाट सञ्चालन गर्ने, योजना कार्यान्वयन गर्ने, नयाँ कार्यक्रम छनौट गर्ने, रकम निकासा गर्ने लगायत काम नगर्न निर्देशन दिएको छ। पूर्व सांसदहरूले सिफारिशमा छनौट भएका योजना, परियोजना, आयोजना तथा कार्यक्रमहरू रद्द गर्न पनि आयोगले भनेको हो। आयोगले यी कार्यक्रम रद्द भए नभएको बारेमा अध्ययन गरेर प्रतिवेदन पठाउन 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम राख्नका लागि पनि निवर्तमान सांसदहरूले कुनै पनि योजना सञ्चालन गर्न नहुने भन्दै आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि छुट्याइएको रकम रोक्का राख्न भनेको हो।
राजनैतिक दलहरूले आउँदो मंगसिर 10 र 21 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका उम्मेद्वारको बन्द सूची संशोधन गरी पेश गरिरहेका छन्। गएको असोज 29 गते निर्वाचन आयोगमा झारा टार्ने हिसाबमा समानुपातिक तर्फको बन्द सूची बुझाएका अधिकांश राजनैतिक दलहरूले आज संशोधन गरी बन्द सूची आयोगमा बुझाइरहेका हुन्। निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्र राज शर्माका अनुसार दलहरूले संशोधित सूची बुझाउने क्रम जारी रहेकाले कार्यालय राति अबेरसम्म खुल्नेछ। निर्वाचन आयोगले निर्वाचन कानून बमोजिम बन्द सूची संशोधन गर्न कार्तिक 6 गतेदेखि आजसम्मको समय दिएको थियो। निर्वाचन आयोगले कार्तिक 17 गते समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची सार्वजनिक गर्ने कार्यक्रम छ।
मंगसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा पार्टीले टिकट वितरणमा भेदभाव गरेको भन्दै राष्ट्रिय जनता पार्टीका क्षेत्रीय सभापति लक्ष्मण यादवले आमरण अनसन थाल्नु भएको छ। जनआन्दोलन र मधेस आन्दोलनमा अगुवाई गरेकालाई पाखा लगाउँदै पहुँचवालालाई मात्र टिकट वितरण गर्न खोजिएको विरोधमा अनसन थालेको उहाँले बताउनुभयो। स्थानीय तहको चुनावमा यादव नगरपालिकाको मेयर पदका आकांक्षी भए पनि पार्टी नेतृत्वले प्रदेशसभाको चुनावमा उम्मेद्वार बनाउने आश्वासन दिँदै शम्भु यादव लाई मेयरको टिकट दिएको थियो। प्रदेशसभाको चुनावमा समेत टिकटबाट वञ्चित गराउने चलखेल शुरू भएकाले आमरण अनसन थालेको उहाँको भनाइ छ।
हुम्लामा वाम गठबन्धन धरापमा परेको छ। प्रतिनिधि सभा सदस्य चुनावका लागि एक क्षेत्र रहेको हुम्लामा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जिल्ला इन्चार्ज छिमी दोर्जे लामा आशाकरले टिकट पाए पनि माओवादीकै सल्लाहकार सदस्य समेत रहेका पूर्व मन्त्री छक्कबहादुर लामाले स्वतन्त्र उम्मेद्वारी दिएपछि गठबन्धन धरापमा परेको हो। माओवादीका कार्यकर्ता गठबन्धनको तर्फबाट पार्टीका आधिकारिक उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारको पक्षमा छुट्टा छुट्टै रूपमा चुनावी अभियानमा लागेपछि वाम गठबन्धनमा विभाजन देखिएको छ। बागी उम्मेद्वारलाई मनोनयन फिर्ताका लागि छलफल भए पनि पूर्व मन्त्री समेत रहेका लामाले उम्मेद्वारी फिर्ता नलिएपछि वाम गठबन्धनभित्रै विभाजनको अवस्था देखिएको हो।
डेंगू रोगको संक्रमण फैलिँदै गए पनि परीक्षण गर्ने किट अभाव भएको छ। ठाउँ ठाउँमा किटको अभाव हुँदा डेंगूको परीक्षण हुन नसकेर उपचार प्रभावित भएको छ। सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार डेंगू रोगको संक्रमण अझै फैलिने सम्भावना छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगू नियन्त्रणको प्रयास भइरहेको बताए पनि नियन्त्रण भने हुन सकेको छैन। पछिल्लो पटक रूपन्देहीमा डेंगू रोगका 165 जना बिरामी भेटिएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार जिल्लाका सरकारी र निजी स्वास्थ्य संस्थामा परीक्षण गराएका मध्ये 165 जनामा डेंगूको संक्रमण भेटिएको हो। डेंगूको संक्रमण भएका मध्ये 4 जना मात्रै जिल्ला बाहिर उपचारका लागि गएको र बाँकी 161 जनाको रूपन्देहीमै उपचार भइरहेको छ। यस्तै महोत्तरीमा 400 जनामा डेंगूको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले पुष्टि गरेको छ।
सरकारले वैदेशिक रोजगारीमा जाने 10,000 युवालाई निशुल्क सीपमूलक तालिम दिने भएको छ। वैदेशिक रोजगार प्रवर्धन बोर्डले वार्षिक कार्यक्रम अन्तर्गत सुरक्षित आप्रवासन परियोजना सामीको आर्थिक सहयोगमा वैदेशिक रोजगारमूलक सीप विकास तालिम सञ्चालन गर्न लागेको हो। तालिम सञ्चालन गर्न योग्य इच्छुक फर्म, संघ संस्था वा कम्पनीसित आशय पत्र समेत माग गरिएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले जानकारी दिनुभयो। काफ्लेका अनुसार निर्माण क्षेत्र, होटल व्यवस्थापन, टेलरिङ, गार्मेन्ट र सुरक्षा गार्ड गरी चार क्षेत्रमा एक महिनाको तालिम दिइनेछ। तालिम लिएकाले विदेश गएपछि बढ़ी तलब पाउने तथा स्वदेशमै पनि स्वरोजगार बन्न सक्ने लक्ष्य लिएको विभागले जनाएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा गाड़ी दुर्घटना न्यूनीकरण बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रूपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त MBBS कोर्स गराइरहेकोले MOE, TU, KU, PAHS पाटन तथा BPKHS धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू, विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत
24 घण्टा सेवाका लागि स्पिड इन्टरनेशनल प्राली, पुतली सड़क, काठमाडौँ।
फोन 01-4445-712, 44-45-713।
राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र ISO सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 को लागि BE सिभिल र BCA कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराईदाङ, फोन नम्बर 082-562-601, 98-578-3990, 98-578-3994।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्ष तर्फको मतपत्र 2 छाप्ने निर्वाचन आयोगको निर्णय, दलहरू समानुपातिक तर्फको बन्द सूची संशोधन गर्न निर्वाचन आयोगमा टिकट वितरणमा भेदभाव गरेको भन्दै सप्तरीमा राजपाका क्षेत्रीय सभापति लक्ष्मण यादव आमरण अनसनमा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, गाड़ी दुर्घटनामा ज्यान गुमाउनेको संख्या एक वर्षमै 400 बढ़ेको छ। यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष 2072-73 1744 जनाले ज्यान गुमाएकामा आर्थिक वर्ष 2073-74 2144 जनाले ज्यान गुमाएका छन्। सन् 2015 ब्राजिलको ब्रासिलियामा भएको विश्व स्वास्थ्य संगठनको विश्व सम्मेलनले सन् 2020 गाड़ी दुर्घटनाबाट हुने मृत्युको संख्या आधा घटाऊ भनेर कार्ययोजना दिए पनि दुर्घटना घट्नु साटो बढ़िरहेको छ। यसै विषयमा साथी पीटी लोप्चनले यातायात व्यवस्था विभागका निर्देशक एवं प्रवक्ता डाक्टर टोकराज पाण्डेलाई गाड़ी दुर्घटना किन न्यूनीकरण गर्न नसकिएको हो भनेर सोध्नु भएको छ।
सड़क दुर्घटना बढ़ी हुने मुलुकमा नेपाल पनि पर्छ। नेपालमा सड़क दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या वार्षिक रूपमा 1744 छ। 2015 ब्राजिलको ब्रासिलियामा भएको WHOको वर्ल्ड कंग्रेसले त्यो संख्यालाई आधामा घटाऊ 2020 भनेर हामीलाई कार्ययोजना पनि दिएको छ। त्यो अनुसार हामी काम पनि गरेका छौँ। 2020 हामीले सड़क दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधामा घटाउनुपर्ने बाध्यता थियो। यद्यपि त्यो संख्या गत आर्थिक वर्षमा घट्लाभन्दा झन बढ्यो। आर्थिक वर्ष 73-74 सड़क दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या 2144 पुगेको छ। यो जोखिमपूर्ण अवस्था छ, यसलाई तुरुन्तै घटाउनु पर्ने आवश्यकता छ। घटाउनका लागि हामीले यात्रु चेतना, चालकलाई जिम्मेवार, पूर्वाधारको विकास, नियमनकारी निकायको प्रभावकारिता हासिल गरेर घटाउनु पर्छ।
तर हामी के गरिरहेका छौँ
घटाउनका लागि? हो, पूर्वाधार विकास भएको छ। काठमाडौँ जोड्ने सबै चारैतिरका राजमार्गहरू निर्माणको क्रममा छन्, पहिलो कुरा। दोस्रो कुरा, चालक सहचालक लगायत व्यक्तिहरूलाई हामी तालिम दिएर, प्रशिक्षण दिएर सिभिक एडुकेसनको पाठहरूलाई बढाउने काम गरेका छौँ। नियमनकारी निकायले अनुगमन चेक जाँचलाई तीव्रता गराएको छ। ओभरलोड नहोस् भनेर सवारी साधनका छतहरू हटाउने र छतमा यात्रुहरू बोक्न प्रतिबन्ध लगाइएको छ। त्यस्तै गरी सीट संख्याभन्दा बढी यात्रुहरू बोक्नलाई नियन्त्रण गरिएको छ। यद्यपि दुर्घटनाहरू भने उल्लेख्य मात्रामा घट्न सकेका छैनन्। यो चिन्ता लाग्दो विषय छ।
राम्रा राम्रा नियम छन्, यहाँले भनिहाल्नुभयो, जति सीट संख्या हो त्यति मात्र चढ्न पाइने। तर हिजो भएको बस दुर्घटनाको सवालमा पनि त्यो देखिएन। कमजोरी कसको?
कमजोरी एउटै पक्षको मात्रै भन्दा पनि चालक सहचालक नियमनकारी निकाय हाम्रा पूर्वाधार विकास गर्ने निकाय र हाम्रो भू बनावट सबै कुराको उत्तिकै जिम्मेवारी छ। यद्यपि पछिल्ला घटनाहरूमा चालकको जिम्मेवारी बढी देखिन्छ किनभने सवारी चालकले स्टेयरिङमा अरू दर्जनौं यात्रुहरूको जीवन बोकेर हिँडेको हुन्छ। त्यसैले ऊ मर्यादित हुनुपर्छ, मादक पदार्थ लगायतका वस्तुहरू सेवन गर्न नियन्त्रित हुनुपर्छ र जिम्मेवार भएर उसले सवारी साधन सञ्चालन गर्नुपर्छ। विभिन्न घटनाहरूमा चालकहरूले गैर जिम्मेवारपूर्ण व्यवहार गरिदिने, मादक पदार्थ सेवन गरिदिने र कहिलेकाहीँ निदाएको समेत अवस्थाहरू देखिन्छ। यो कुराहरू न्यूनीकरण गर्नु जरुरी छ। त्यसका लागि चालक व्यवसायी महासंघ लगायत नियमनकारी निकाय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सबैले संयुक्त प्रयास गर्नुपर्ने छ।
लामो दूरीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, तर चालककै अभाव छ, चालक उत्पादन गर्नका लागि चाहिँ यातायात व्यवस्था विभागले हामीलाई खुला गरेन भन्छन् व्यवसाय।
विशेष गरेर चालकलाई जिम्मेवार बनाउने क्रममा सवारी चालक अनुमति पत्र वितरणका लागि ट्रायल सेन्टरको हामी नयाँ मापदण्ड निर्धारण गरौँ। नयाँ मापदण्ड अनुसार त्यसको लागि जग्गाको क्षेत्रफल ठूलो चाहिने, पूर्वाधार विकास हुनुपर्ने लगायतका कारणले काठमाडौँ बाहिर सवारी चालक अनुमति पत्र विशेष गरेर हेभी सवारी साधनको हकमा सञ्चालन गर्न केही कठिनाई भएको हो। यद्यपि काठमाडौँमा भने निरन्तर रूपमा फारम संकलन, लिखित परीक्षा, प्रयोगत्मक परीक्षा र सवारी चालक अनुमति पत्र वितरणको काम जारी छ। यद्यपि मागको तुलनामा हाम्रो सवारी चालक अनुमति पत्रको आपूर्ति न्यून भएको छ,
तर जग्गाको क्षेत्रफल ठूलो चाहिने भन्ने कारण देखाएर अनुमति पत्र नै नदिने काम त गैर जिम्मेवार पूर्ण भयो भने होइन?
यहाँले भने जस्तै नागरिकता, लाइसेन्स लगायतका बेसिक सर्भिस डेलिभरी दिनु राज्यको दायित्व हो। त्यस दिशामा हामी पनि चिन्तित छौँ। केही प्राविधिक कारणहरूले गर्दा समस्या भयो। हामीले सवारी चालक अनुमति पत्रलाई आधुनिक र वैज्ञानिक गराउने क्रममा 14 अञ्चल कार्यालयहरूमा स्मार्ट कार्ड वितरण शुरू गर्यौं। अबको हाम्रो दिशा, अबको हाम्रो प्राथमिकता भनेको विशेष त सवारी चालक अनुमति पत्रका लागि ट्रायल सेन्टरको विकास, नियमित रूपमा सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगत्मक परीक्षा सञ्चालन र मागको अनुसार माग र आपूर्तिबीच सन्तुलन हुने गरी सवारी चालक अनुमति पत्र वितरण नै हो।
ठूला काम चाहिँ गर्न खोजे तर ससाना काम गरेन जसका कारण सड़क दुर्घटना न्यूनीकरणको सट्टा बढ्दैछ। जस्तो जहाँ धेरै एकदमै धेरै दुर्घटना हुन्छन् त्यहाँ कुनै संकेत चिन्ह होला, या त त्यहाँनिर चाहिँ पर्खाल लगाउने होला, या त कुनै छेकबार लगाउने होला, त्यो प्रकारको सम्म पनि काम भएन भन्छन्।
विशेष त सड़कको पूर्वाधार निर्माण गर्ने काममा सड़क विभाग क्रियाशील हुन्छ। यद्यपि अहिलेको समयमा लाठी र सिट्ठीको भरमा ट्राफिक व्यवस्थापन हुन सक्दैन, त्यसलाई अटोमेसनमा लैजानुपर्छ। जोखिमपूर्ण ठाउँमा संकेत चिन्हहरू राख्ने, ट्राफिक लाइटको व्यवस्था गर्ने, यहाँले भने जस्तै वाल लगाउने, रोड मार्किङ लगायतका कामहरू गर्नुपर्ने देखिन्छ। यसमा अर्को निकायलाई औंला तेर्स्याएर उम्किनुको साटो सबै सरकारी निकायहरू, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सड़क विभाग लगायत अन्य गैर सरकारी निकायहरू, यातायात व्यवसाय महासंघ, त्यस्तै गरी सञ्चार माध्यमहरू, नागरिक समाजहरू सबैको सक्रियतापूर्वक प्रयास गर्यो र नागरिकमा चेतनाको समेत विकास गर्न सक्यो भने दुर्घटना न्यूनीकरण हुन्छ। त्यस दिशामा हामी सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्छ।
उहाँ हुनुहुन्थ्यो यातायात व्यवस्था विभागका निर्देशक एवं प्रवक्ता डाक्टर टोकराज पाण्डे। गाड़ी दुर्घटना न्यूनीकरणका लागि भइरहेका प्रयासका बारेमा कुराकानी गर्दै अब फेरि खबरकै सिलसिला। झापाको बिर्ता मोडमा अस्तिदेखि जारी गरिएको अनिश्चितकालीन कर्फ्यू अहिले राति 9 बजेदेखि भोलि बिहान 9 बजेसम्मका लागि हटाइएको छ। बालक हत्याका आरोपीलाई कार्यवाहीको माग गर्दै अस्ति स्थानीय बासिन्दाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि त्यहाँ हिंसात्मक प्रदर्शन भएको थियो। त्यसपछि प्रशासनले अस्ति कर्फ्यू लगाएको थियो। अब यो कर्फ्यू अहिले बेलुकी 9 बजेदेखि भोलि बिहान 9 बजेसम्मका लागि हटाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
नेपालमा जेल जीवन बिताउने सबैभन्दा धेरै अवैध लागू औषधको कारोबार गर्ने कैदीबन्दी रहेको पाइएको छ। कारागार व्यवस्थापन विभागले दिएको जानकारी अनुसार 72 जिल्लाका 74 कारागारमा रहेका मध्ये 3380 कैदीबन्दीले लागू औषध कारोबार सम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका छन्।
बुढीगण्डकी जलाशयुक्त आयोजना डुबान क्षेत्रका प्रभावितले हड़ताल शुरू गरेका छन्। समयमा नै मुआवजा निर्धारण र वितरण गर्न माग गर्दै आयोजनाको डुबान प्रभावितले 2 दिने हड़ताल गरेका हुन्। हड़तालका कारण आज पहिलो दिन धादिङको त्रिपुरा सुन्दरी र गोर्खाको आरूघाटका विद्यालय तथा बजार बन्द रहे।
पहिलो किस्ताका लागि सिफारिश गरिएका रसुवाका भूकम्प प्रभावितको फाइल हराएको छ। कालिका गाउँपालिका तीनका 8 जना लाभग्राहीको फाइल जिल्ला समन्वय समितिबाट हराएको हो। गाउँमा खटिएका प्राविधिकले गएको चैतमा पहिलो किस्ताको फारम भरेर शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयमा लगेका थिए र त्यहाँबाट जिल्ला समन्वय समितिमा फाइल पठाइएको थियो। चैतमा पठाएको फारमको सम्बोधन नभएपछि प्रभावितले खोजी गरेका हुन्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545, 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
मेचीदेखि महाकालीसम्म विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि पनि स्वागत छ।
अब बाँकी खबर। विश्वको अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक खराब मौसमका कारण समस्यामा परेका छन्। विगतका वर्षमा भन्दा यसपटक बढ़ी पर्यटक तिलिचो ताल पुगे पनि मौसम खराब भएर हिमपात भएपछि पर्यटक समस्यामा परेका हुन्।
धनुषाको जनकपुरमा मंगिर 2 गतेदेखि 8 गतेसम्म सीताराम विवाह महोत्सव हुने भएको छ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलाञ्चलवासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन्।
अबदेखि हकप्रत शेयरमा पनि आसुवाबाट आवेदन गर्न पाइने भएको छ। यस्तै हकप्रतमा नबिकेको शेयर लिलामीमा काठमाडौँ उपत्यका बाहिरबाट पनि सहभागी हुन पाइनेछ। धितोपत्र बोर्डले आसुवाबाट पनि हकप्रत भर्न पाउने र उपत्यका बाहिरबाट पनि लिलामीमा भाग लिन पाउने व्यवस्था गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ।
मेरो पनि भन्नु छ।
प्रत्यक्षतर्फको मतपत्र छुट्टा छुट्टी छाप्ने निर्वाचन आयोगको निर्णय उज्यालो अनलाइनमा पढेर फेसबुकमा केदार प्रसाद बास्तोला लेख्नुहुन्छ, अब अदालतले आदेश दिएपछि आयोगले छाप्नै पर्यो नि, तर चुनाव सार्न चाहिँ हुँदैन।
वैदेशिक रोजगारीमा जान चाहने 10,000 युवालाई सरकारले निशुल्क तालिम दिने खबर पढेपछि फेसबुकमा हरि मगर लेख्नुहुन्छ, तालिम मात्र दिएर हुन्न, उपयुक्त श्रम सम्झौता पनि हुनुपर्छ, सिप सिकाएर विदेश पठाएपछि युवा नठगिउन्।
त्रिशुलीमा आज पनि ट्रक खसेर चालकको ज्यान गएको खबर उज्यालोमा पढेर मधुपन्त प्रश्न गर्नुहुन्छ, होइन गाड़ी दुर्घटना त अब दैनिकी नै भयो कि क्या हो, यो त अतिव सरकार, सम्बन्धित निकायको ध्यान कहिले जाने, अनि नागरिकले सुरक्षित सड़कमा यात्रा गर्न कहिले पाउने,
बहुविवाह रोक्न के गर्नुपर्ला भन्ने उज्यालोको प्रश्नमा बरेल तामाङको सुझाव छ, बहुविवाह कानूनी र सामाजिक समस्याको जड़ हो, यसको न्यूनीकरणका लागि बहुविवाह गर्नेलाई कड़ा कार्यवाही गर्नुको विकल्प छैन, तर यसका लागि राज्यको माथिल्लो तहमा बसेर पनि बहुविवाह गरेकालाई पनि कार्यवाही हुनुपर्छ।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01-5000-19 मा फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र कार्यकर्णमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजिर कार्की र विष्णु विश्वकर्मा। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघले कंगोको कसाई प्रान्तमा भोकमरीको खतरा रहेको जनाएको छ। द्वन्द्वग्रस्त कंगोको कसाई प्रान्तमा 30 लाख मानिस भोकमरीको जोखिममा रहेका राष्ट्रसंघले जनाएको हो। राष्ट्रसंघको खाद्य नियोगका प्रमुख डेभिड वेस्लीले कंगोमा राहत तथा सहायता नपुगे आउँदो महिना हजारौं बालबालिकाले भोकका कारण ज्यान गुमाउने चेतावनी दिएको बीबीसीले जनाएको छ। सन् 2016 अगस्तमा एक स्थानीय नेताको हत्यापछि शुरू भएको द्वन्द्वका कारण 15 लाख मानिस विस्थापित भएका छन्, जसमा बालबालिका धेरै छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। पर्सीदेखि किर्गिस्तानमा शुरू हुने 19 वर्ष मुनिको एसिया कप फुटबलको छनौट खेल्न नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। नेपाली टोलीलाई आजै इन्फा कम्प्लेक्स 7 बाटो ललितपुरमा भएको कार्यक्रममा राखेपका सदस्य सचिव केशव कुमार विष्ट र एन्फाका अधिकारीहरूले विदाई गरेका थिए। समूह एमा रहेको नेपालले आफ्नो पहिलो खेल पर्सी मंगलबार किर्गिस्तानसँग खेल्नेछ। यस्तै नेपालले 16 गते बहराइनसँग र 22 गते ओमनसँग खेल्नेछ। छनौटका लागि सहभागी टीमलाई 10 समूहमा बाँडिएको छ। हरेक समूहका विजेता र 10 समूह मध्ये उत्कृष्ट 6 उपविजेता इण्डोनेशियामा हुने 19 वर्ष मुनिको एसिया कपमा छनौट हुनेछन्। अर्पण कार्की कप्तान रहेको टोलीमा गत महिना भूटानमा भएको 18 वर्ष मुनिको साफ च्याम्पियनशीपको उपाधि जित्ने अधिकांश खेलाड़ी समावेश छन्।
19 वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगिताका लागि 15 सदस्यीय नेपाली टोलीको आज घोषणा गरिएको छ। आउँदो कार्तिक 23 गतेदेखि मंगिर 4 गतेसम्म एसियामा हुने प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टोलीको घोषणा गरिएको हो। नेपाली टोलीमा रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सन्दीप सुनार, प्रणित थापा मगर, अनिल कुमार शाह, पवन सर्राफ, मोहम्मद आसिफ शेख, किशोर महतो र सहाब आलम छन्। यस्तै प्रकाश केसी, कमल सिंह ऐरी, भीम सार्की, रसिद खान र जितेन्द्र सिंह पनि 15 सदस्यीय टोलीमा परेका छन्। सन्दीप जोरा, विक्रम कुमार भूषाल, अंकित सुवेदी र विजय चौधरी भने वैकल्पिक खेलाड़ीमा परेका छन्। नेपाली टोली बंगलादेशमा 3 मैत्रीपूर्ण खेल खेल्न भोलि त्यसतर्फ जाँदैछ। टोली अर्को सोमबार स्वदेश फर्किनेछ।
स्पेनिस ला लिगामा आज भएको खेलमा गेटाफेले रियल सोसिडाडलाई हराएको छ। गेटाफेले रियल सोसिडाडलाई 2-1 पराजित गरेको हो। आज बेलुकी 9 बजे हुने खेलमा रियल मड्रिड र गिरोना खेल्नेछन् भने लेभान्टे र इबारबिजको खेल राति 11:15 शुरू हुनेछ। यस्तै राति 1:30 मालगा र सेल्टा डिभिगो बीच खेल हुनेछ। यसैबीच इंग्लिश प्रिमियर लीग फुटबलमा अहिले साउथ ह्याम्पटन र ब्रिङटन बीच खेल भइरहेको छ। आज बेलुकी 9:45 हुने खेलमा लेसेस्टर सिटी र एभर्टन आम्ने सामने हुनेछन्।
र भारतसँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट जित्न न्यूजील्याण्डले 338 रनको लक्ष्य पाएको छ। भारतको कानपुरमा लक्ष्य पछ्याउने क्रममा न्यूजील्याण्डले ताजा स्थितिमा 36 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 221 रन बनाएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित 50 ओभरमा 6 विकेट गुमाएर 337 रन बनाएको थियो। भारतका लागि उपकप्तान रोहित शर्माले 147 र कप्तान विराट कोहलीले 113 रन बनाए। अहिलेको खेल जित्ने टोलीले श्रृंखला पनि जित्नेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र 2 छाप्ने आयोगको निर्णय। 2 मतपत्रबाट चुनाव गराउन अरू आवश्यक तयारी पनि शुरू।
डेंगू संक्रमणको खतरा अझै कायम रहेको डाक्टरहरूको भनाई। परीक्षण गर्ने किटको अभाव, उपचारमा समस्या।
सरकारले वैदेशिक रोजगारीमा जाने 10,000 युवालाई निशुल्क सिपमूलक तालिम दिने। तालिम लिएकाले विदेश गएपछि बढ़ी तलब पाउने।
कंगोको कसाई प्रान्तमा भोकमरीको जोखिम, 30 लाख मानिस भोकमरीमा पर्ने खतरा रहेको राष्ट्रसंघको भनाई।
र 19 वर्ष मुनिको एसिया कप फुटबलको छनौट खेल्न नेपाली टोली किर्गिस्तान प्रस्थान। उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै सुफल काफले र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।